नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको आदरणीय श्रोता, सूचना प्रविधिको विकास सँगै विश्वले विकासको फड्को मारेको छ। यसले संसारलाई नजिक बनाएको मात्र छैन भने हिजोका दिनमा लामो समय लाग्ने कामलाई छिटो छरितो समेत पारेको छ। डिजिटल साक्षरता बढ़दै जाँदा यसका केही चुनौतीहरू पनि देखिएका छन्। यसलाई नियमन गर्नु अहिलेको प्रमुख आवश्यकता पनि देखिएको छ। सूचना प्रविधिको विकाससँगै भएका फाइदा, यसका चुनौती र समाधानका उपायका विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ साइबर विज्ञ डाक्टर राजीव सुब्बा। डाक्टर, स्वागत छ कार्यक्रम।
नमस्कार, धन्यवाद।
सूचना प्रविधिको कुरा गर्दाखेरि साइबर अपराध कसरी हुन्छ बताइदिनु।
अब अपराध कसरी हुन्छ भन्ने कुरा हो। साइबर अपराध पनि अपराधकै पाटोभित्र पर्ने कुरा हो।
हजुर,
मान्छेहरू सबै राम्रो त कहाँ हुन्छन् र होइन, मान्छेहरू कतिपय मान्छेहरू अपराधी प्रवृत्तिका हुन्छन्। तिनै व्यक्तिहरूले रियल वर्ल्डमा जसरी अपराधहरू गर्छन् त्यस्तै व्यक्तिहरूले साइबरमा पनि अपराध कामहरू गर्छन्। अब अलिकति डेफिनेसनमा केही फरक पर्ला होइन, तर बेसिकल्ली हामी साइबर अपराधमा कसरी फस्छौँ अथवा हामी भिक्टिम कसरी बन्छौँ, पीडित कसरी हुन पुग्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसमा केही संस्कारगत कुराहरू छन् जसले गर्दाखेरि हामीलाई अप्ठ्यारोमा यहाँ पर्न सक्छ। अपराधीको अपराधी प्रवृत्ति भयो, प्रवृत्तिमा पहुँचको कारणले पनि हामी त्यसको चाहिँ पीडित हुन पुग्छौँ। यी कारणहरू छन्।
यसै मैले जोड्न खोजेको चाहिँ कहिलेकाहीँ सरकारी सम्पत्तिमाथि अथवा यो सूचना प्रणालीमाथि नै धावा बोल्ने कुराहरू आइरहेका छन्। मान्छेको इन्टेन्सनली गरिने कुरा र जानी नजानी गरिने कुरा दुई किसिमको हुन सक्छ नि हेन्द्र। यसमा
हुन सक्छ, तर साधारणत यस्तो हामीले रिस्क एनालाइसिस गर्दाखेरि रिस्कहरू कसरी हुन्छ भन्दाखेरि एउटा चाहिँ अब ह्युमनले जानी जानी गर्ने हुन्छ, इन्टेन्सनल हुन्छ होइन। अर्को चाहिँ अब ह्युमन इरर पनि हुनसक्छ, तर अहिले जति पनि नेपालमा घटेका ठुला ठुला घटनाहरू छन् यो ह्युमन इरर होइन, यो चाहिँ नियोजित साइबर आक्रमणहरू नै हुन्। हामीले हेरिरहेछौँ कि विगत केही वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रणालीमा एकपछि अर्को गर्दै ठुला ठुला एट्याकहरू भइरहेको अवस्था छ। जस्तो हाम्रो एयरपोर्टको सिस्टम प्रणाली बन्द हुनु, त्यसपछि हाम्रो चाहिँ जीआईडीसीको सिस्टमहरू बन्द हुनु, सूचना प्रणालीहरू जुन सरकारी निकायका चाहिँ बन्द हुनु, वेबसाइटहरू ह्याक, नेपालको पासपोर्ट प्रणालीमा ऱ्यान्सम अट्याक हुनु भनेको यो चाहिँ राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। त्यस हुनाले यसलाई ह्युमन इरर भयो भने मान्न सकिन्न। ह्युमन इरर भनेको त नजानिकन कुनै चाहिँ फेक न्युजहरू प्रसारण गर्न पुगियो होइन, अथवा भाइरल कसैले बनाएको न्युजहरू भाइरलमा सहभागी पुग्यो भने अनइन्टेन्सनल भन्न सकिएला, तर यी चाहिँ इन्टेन्सनल साइबर अट्याक नै हुन् नेपालको सन्दर्भ।
यहाँले राष्ट्रिय सुरक्षासँग जोडिएका विषय भन्नुभयो नि, यी कुराहरू देशभित्रबाटै हुन्छन् या बाहिरबाट हुन्छन्, यसमा कसको स्वार्थ, कस्तो किसिमको स्वार्थ गाँसिएको हुन्छ?
अब यस्तो छ, अहिले अब अरब देशहरू तेलले गर्दा धनी भए
होइन, हजुर,
आजकल हामी के भन्छौँ भने डेटा इज द न्यू ऑयल, डेटा नै नयाँ तेल हो जसले राष्ट्रलाई समृद्ध बनाउँछ। जति सूचना हामीले कुनै पनि क्षेत्रको संकलन गर्न सक्छौँ, डेटा हामी जति संकलन गर्न सक्छौँ, हामीसँग त्यति त्यसबारेमा हामीलाई इन्टेलिजेन्स बढ्छ, हाम्रो ज्ञान बढ्छ, विवेक बढ्छ, हामी सही डिसिजन लिन सक्छौँ होइन। उनीहरूले नेपालसँग सम्बन्धित जति पनि डेटाहरू अपराध क्षेत्रमा लागेका व्यक्तिहरूले लिने या कुनै विरोधी देशहरूले लिने या कुनै शक्तिशाली राष्ट्रहरू लिएर भोलि नेगोसिएट गर्ने यस्ता केसेसहरू देखिन्छ, घटनाहरू भएका छन् नि त होइन। डेटा चोरी गर्ने, डेटा चोरी गरिसकेपछि सबै इन्फर्मेसन लिने, उसका चाहिँ नाता गोता सम्बन्ध सबै पत्ता लगाउने, फोन नम्बर इमेल लिने, पछि चाहिँ प्राइभेरीका घटनाहरू, घुसखोरीका घटनाहरू भएको पनि देखिएको छ। त्यस हुनाले डेटा नै हो सबभन्दा अब टार्गेट डेटा हो। र अर्को यसको खतरा भनेको चाहिँ हाम्रो सोभरेन्टी छ, सार्वभौम सत्ता जुन छ त्यो चाहिँ भोलि कम्प्रोमाइज पनि हुन सक्छ। जस्तो हाम्रो क्रिटिकल इन्फ्रास्ट्रक्चरहरू जुन चार भयो, तपाईँको हस्पिटल प्रणाली भयो, ब्याङ्किङ प्रणाली भयो, डिफेन्स प्रणाली भयो, सेक्युरिटी प्रणालीहरू भए, सरकारी निकायका चाहिँ संवेदनशील एरियाका चाहिँ सूचना प्रणालीहरू जति पनि छन्, यसलाई कसैले कब्जामा लियो भने त देशको सोभरेन्टी त कम्प्रोमाइज भयो नि। यसलाई हामीले डिजिटल सोभरेन्टी भन्छौँ। सोभरेन्टी मेची महाकाली मात्र होइन नि त। त्यस हुनाले त्यो कन्डिसनमा हामीले हेर्दाखेरि हाम्रो स्थिति अलिक गम्भीर हुँदै गएको जस्तो देखिन्छ।
डाटा लिने कुराहरू गरिरहँदाखेरि पासपोर्ट सिस्टममा ह्याक गर्दाखेरि यहाँबाट त्यति मात्र फाइदा हुन सक्छ या अरू फाइदा लिएर पनि खोजिएको हुन सक्छ?
होइन, पासपोर्टमा ऱ्यान्समवेयर अट्याक गर्नु भनेको डेटा लिने भन्दा पनि,
हजुर,
त्यो डेटा पनि लिएर जान सक्छ, तर ननदरलेस त्यो ऱ्यान्समवेयर भनेको त तपाईँको फिरौती माग्ने हो, फिरौती लिने हो। अब त्यो ऱ्यान्समवेयर सिस्टमले अट्याक गरिसकेपछि त्यो ऱ्यान्समवेयरको कि जुन साँचो हुन्छ त्यो लिनको लागि उसले पैसा माग्छ, त्यो साधारणतया क्रिप्टोमा माग्छ। भनेपछि हाम्रो सरकारले ब्यान गरेको प्रणालीमा चाहिँ प्रयोग गरेर भोलि त्यो खोल्नुपर्ने अवस्था हुन्छ होइन। त्यो ऱ्यान्समवेयर अट्याकमा तपाईँले विभिन्न देशहरू भएको घटनाहरू हेर्नुहुन्छ भने क्रिप्टोमा पे गरे, त्यस कारणले डेटा मात्रै कुरा छैन, यसमा चिरौतीको कुरा पनि छ होइन। डेटा त जान्छ जान्छ, जस्तो तपाईँको मेरो लाखौं नागरिकको चाहिँ सबै व्यक्तिगत विवरण चाहिँ अर्काको हातमा गएपछि हामी भनेको स्वाभाविक रूपमा भयो, कुनै पनि विदेशी देशलाई या अपराधिक क्रियाकलाप अर्गनाइज क्रिमिनलहरूलाई त्यो डेटा भनेको त एकदम भ्यालुएबल हुन्छ, उसले सबै थाहा पाउँछ मेरो बारेमा। उदाहरणको लागि ठुला ठुला व्यक्तिहरू बारेमा थाहा पाउँछ, फोन नम्बर बाहिरमा आएका फोन नम्बरहरू चाहिँ एक्सपोज हुन पुग्छ, इमेल एड्रेस एक्सपोज हुन पुग्छ, डेट अफ बर्थहरू जुन हुन्छ सामाजिक सुरक्षासँग जोडिएको हुन्छ सबै एक्सपोज हुन पुग्छ। यसमा दुई तिनवटा पाटाहरू छन्, एउटा चाहिँ डेटा भयो, अर्को चाहिँ तपाईँको फिरौतीका कुराहरू भए, सिस्टम ड्यामेज गर्ने कुरा भयो, डिस्क्रप्सनका कुरा भयो, कि डिजिटल डिस्क्रप्सन गरिदिने भयो नि त।
त्यसमा मैले अर्को कुरो जोड्न खोजेँ, पछिल्लो समय नेपालकै नम्बरसँग मिल्दा जुल्दा नम्बरबाट मिस कलहरू आउने क्रम पनि बढेको छ। 10 नम्बर मोबाइलको यहाँको हुन्छ भने एक नम्बर थपेर ठ्याक्कै आफैसँग सेभ भएका नम्बरसँग जोडेर नम्बर आउने, यो अलिकति चाहिँ देखिएको छ, यो किन होला?
अब यस्तो प्रविधिको पहुँच भयो, प्रविधिलाई म्यानिपुलेट, जस्तो अब तपाईँको न्युक्लियर इनर्जी बनाइसकेपछि बम बनाए पनि भयो, त्यसलाई चाहिँ इनर्जी बनाएर विद्युत उत्पादन गरे पनि भयो होइन। प्रविधि आफैमा त केही गर्दैन नि त, मान्छेले कसरी सञ्चालन गर्छ भन्ने हो। अब प्रविधिमा सजिलै एक्सेस भएको हुनाले, कम नलेजमा पनि त्यो प्रविधिलाई चाहिँ एक्सप्लोइट गर्न सकिने भएको हुनाले, अनि मान्छेहरूले चाहिँ क्रिमिनल माइन्डहरूको कामै के छ त, त्यही गर्ने त हो नि, अनि स्क्यामिङ गर्ने, स्क्यामिङ गर्ने, बेसिकली स्क्यामिङ गर्ने, फोन गरेर चिट्ठा पऱ्यो भन्ने आदि इत्यादि कुराहरू गर्ने, त्यहीबाट मान्छेलाई चाहिँ झुक्क्याउने, सोसियल इन्जिनियरिङ भन्छ कि। सोसियल इन्जिनियरिङमा मान्छेको के कमी कमजोरी चाहिँ पत्ता लगाएर त्यसैलाई क्यासिङ गरेर पैसा कमाउने होइन, सट्टेबाजी गर्ने, त्यस कुराले त्यो स्क्यामिङ त पहिला परापूर्व कालदेखि चलिआएको, अहिले प्रविधिको प्रयोग हुने मात्र फरक छ त्यति मात्रै
होइन। मैले जोड्न खोजेको यस्ता नम्बरहरूबाट फोन आउँछ होइन, कसरी सचेत रहने, के हुन सक्छ त्यसमा सम्भावित दुर्घटनाहरू के हुन सक्छन्, किनभने नम्बर मिस कल मात्र आउने, फोन नहुने, फेरि कल ब्याक गर्दाखेरि केही हुन्छ कि कस्तो हुन्छ भन्न खोजेको मैले।
बेसिकल्ली इन्टरनेटमा अथवा मोबाइलमा कसैलाई पनि विश्वास गर्न हुन्न, हामीले बुझ्ने, कसैलाई पनि विश्वास नगर्ने, कसैलाई पनि ट्रस्ट गर्ने अवस्था रहँदैन, हामीले ट्रस्टै गर्नुहुन्न कसैलाई पनि होइन। त्यो किन भन्नु होला भने त्यो पर्दा पछाडि, कम्प्युटरको पर्दा पछाडि को छ हामीलाई थाहा छैन नि त, उसको इन्टेन्सन को छ थाहा छैन नि त। त्यस कारणले हामीले के ख्याल गर्नुपर्छ भने, इन्टरनेटमा हामीसँग सम्पर्कमा आउने सबै व्यक्ति राम्रा हुन्छन् भन्ने छैन, खराब इन्टेन्सन लिएर आएका मान्छे हुन्छन्। त्यस कारणले कसैले फोन गर्यो भने तुरन्तै कल ब्याक गर्न जरुरी पनि त छैन नि त, उसलाई चाहिँ फेरि कल गरिहाल्छ। अर्को कुरा, तपाईँको वाट्सएपको कलहरू आउँछ, इमिडिएटली भिडियो खोल भन्छ, अनि त्यसपछि केटी चाहिँ हाफ लुगा लगाएर केटीहरू नाचिरहेको हुन्छ, अनि भिडियो खिच्छ तपाईँलाई, भोलि चाहिँ उसले ब्ल्याकमेलिङ गर्छ, त्यस्तो पनि घटनाहरू घटेको छ नि त नेपालमा। त्यस कारण त्यो सचेतना हामीसँग हुनुपर्छ कि मोबाइल भयो भन्दैमा आफ्नो मान्छे कुराकानी गर्ने, इमर्जेन्सी परे कसैलाई फोन गर्ने हो भने, त्यो अरू कुरा जुन सेरोफेरोमा आउँछ त्यसलाई चाहिँ हामीले वास्ता गर्न हुन्न, इग्नोर गर्नुपर्छ, सचेत चाहिँ हुनुपर्छ। कुनै पनि थ्रेट, मलाई कसैले कुनै नम्बरबाट कल आयो भने किन आयो भन्ने प्रश्न त गर्न पर्यो। अब त्यसमा कतिपयको त फेरि स्मार्टफोन हुन्छ, स्मार्टफोनमा तपाईँको मेसेन्जर प्रयोग गरिन्छ, वाट्सएप प्रयोग गरिन्छ, पेमेन्ट प्रणालीहरू प्रयोग गरिन्छ, ब्याङ्किङ एप्लिकेसनहरू युज भएको हुन्छ, ठिकै फोनमा त्यति रिस्क नहोला, रिस्क हुँदैन होइन, तर स्मार्टफोनहरूमा चाहिँ रिस्क हुने सम्भावना बढी हुन्छ। अब केही वर्ष अगाडि भारतमा चाहिँ पेगासस सफ्टवेयरको बारेमा ठुलो चाहिँ समस्या भएको थियो, त्यो सफ्टवेयरबाट सबै चाहिँ स्पाई गर्न मिल्ने, सबै कुरा सुन्न मिल्ने, हाम्रो राजदूतजीको पनि गरेको भन्ने चाहिँ डकुमेन्टै लिक भएको थियो, अनि त्यो त एउटा वाट्सएप एउटा कलले नै त्यो सिस्टम चाहिँ इन्स्टल हुन्छ। त्यस हुनाले त्यस्ता सचेत रहनुपर्छ, यस्ता कुराहरू बुझ्नुपर्छ होइन। अब प्रविधिमा जसरी फर्को मारिरहेको अपराध पनि त्यही हिसाबले फर्को मारिरहेको छ नि त, त्यो सचेत त आफू रहनु पर्यो।
पटक पटक हाम्रा सरकारी संयन्त्रहरूमा पनि साइबर सुरक्षाका कुराहरू उठिरहेका छन् होइन, विभिन्न साइटहरू ह्याक हुने यी कुराहरू आइरहेका छन्। हाम्रो यो सुरक्षा प्रणाली, साइबर सुरक्षा प्रणाली अथवा सूचना प्रविधिसँग जोडिएका जो सुरक्षा छन् नि, त्यो कमजोर भएर हो या हामी अपडेट हुन नसकेर हो, के देखिन्छ सर?
मलाई के लाग्छ भने दुवै दुइटै हो, एउटा हामी सूचना प्रणालीमा दिनानुदिन एकदम भर परिरहेको छ, लगानी पनि हाम्रो बढिरहेछ, अरबौँ रुपियाँ लगानी हुन्छ, तपाईँले डेटाहरू हेर्नुहुन्छ भने सूचना प्रणालीमा टेलिकम सहित गरेर अरबौँ रुपियाँको लगानी, तर सुरक्षाको सवालमा, साइबर सुरक्षाको सवालमा, इन्फर्मेसन सुरक्षाको सवालमा हामी कमजोर छौँ। त्यो चाहिँ संस्कारगत कुरा अथवा चेतनाको कमी छ जस्तो पनि लाग्छ मलाई। जस्तो उदाहरणको लागि हामी 4 लाखको मोटरसाइकल किन्छौँ, हेलमेट चाहिँ हामी 2500 रुपियाँ, श्रीमतीलाई पनि हेलमेट लगाउन, बच्चालाई पनि हेलमेट लगाउँदैनौँ, किनिदिँदैनौँ, यसै त आफै पनि कमजोर हेलमेट किन्छौँ होइन। त्यो भनेको के हो भने संस्कारको कुरा हो नि त, मोटरसाइकल हाई स्पिडमा जान्छ, म लडेँ मेरो टाउको फुट्छ, मैले हेलमेट पनि त्यहाँ 20-25 हजारको बलियो हेलमेट, नफुट्ने हेलमेट किन्नुपर्छ भन्ने त जस्तो हाम्रो हेरेको छैन नि त, 90% को छैन। अब साइबर सेक्युरिटीमा के हो, करोडौं लोकले हामी इन्फर्मेसन सिस्टम बनाउनलाई खर्च गर्छौँ, तर साइबर सुरक्षामा 10% 20% पनि खर्च गर्दैनौँ। त्यो किनभने बाध्यकारी बनाएनौँ कि, हामीले संस्कार त सिकाएनौँ, कानुनको अभावमा यो पनि भयो नि त। जस्तो नेपाल सरकारको कुनै युनिटले 1,00,000 रुपियाँ खर्च गरेर प्रणाली बनाउँछ भने 10% अथवा 20% साइबर सुरक्षाको लागि, इन्फर्मेसन सुरक्षाको लागि खर्चै गर्नुपर्छ भन्ने प्रावधान राखिदियो, ब्याङ्कहरूलाई पनि केही प्रावधान राखिदियो भने त राम्रो हुन्छ नि त।
त्यही
विषय हाम्रो ब्याङ्कहरू त राम्रो छ, किनभने राष्ट्र ब्याङ्कको रेगुलेसन छ, उनीहरूले रेगुलर अडिट गर्छ, कमी कमजोरी भयो भने त्यो पनि इन्स्टल गर भन्छ, सुरक्षामा ब्याङ्कहरूले लगानी गरेको छ। त्यही भएर हाम्रो ब्याङ्क त धेरैसम्म एकदम ह्याकिङ स्क्यानिङहरू धेरै कम छ हाम्रो ब्याङ्क। तर राज्यको जुन निकाय छ सरकारी उसमा इन्भेस्टमेन्ट त एकदम कम छ, साइबर सेक्युरिटीको इन्भेस्टमेन्ट, इन्फर्मेसन सेक्युरिटीको इन्भेस्टमेन्ट। त्यसमा हामीले कानुन बनाएर त्यसलाई बढाउनु पर्ने आवश्यकता पक्कै छ, अपडेट पनि गर्नुपर्छ। अर्को कुरा, दक्ष जनशक्तिको अभाव र यो प्रोजेक्टमा चाहिँ मलाई के लाग्छ भने अब नेपालमा एउटा हाई लेभल साइबर सुरक्षा हेर्ने निकायको आवश्यकता छ, जस्तो प्राधिकरण जस्तो केही नीति अथोरिटीहरूले बनाउनु पर्ने अवस्था छ।
विज्ञ व्यक्तिहरू कमी हो हामीसँग,
हामीसँग विज्ञ व्यक्ति कमी छ। तपाईँको के छ भने नेपालकोमा के भइदियो भन्नु होला भने तल्लो स्तरमा चाहिँ हामीसँग म्यान पावर पुग्छ, अलि माथिल्लो स्तरमा हामी जान्छौँ त्यो जनशक्ति छैन, होइन। अब कलेजले उत्पादन गर्ने जनशक्ति तल्लो स्तरको छ, हायर लेभलको छैन। अब इन्डस्ट्रीमा हामीले हेऱ्यौँ भने इन्ट्री लेभलको मान्छे पाइन्छ, त्योभन्दा एक लेभलको मान्छे पाइन्छ। मिडदेखि माथिको लेभलको आइटी सेक्टर मान्छे पाउन नेपालमा एकदमै गाह्रो, किन लगानी कम छ, त्यो त्यस्ता मान्छेहरू नेपालमा काम पाउने अवसरको कमी छ, होइन। त्यस हुनाले त्यो सेक्टरलाई फ्लोरिस गर्नलाई, त्यो दक्ष जनशक्तिलाई नेपालमा बसिराखोस्, काम गरिराखोस् भन्नको लागि पनि त माहौल बनाउनु पर्यो नि त। राज्यले दक्ष जनशक्ति उत्पादनमा पनि सहयोग गर्नु पर्यो र त्यो दक्ष जनशक्तिहरूलाई पनि काममा लगाउने वातावरण बनाइदियो भने हामीसित हायर लेभलको एक्सपर्टहरू पनि एभाइलेबल हुन्छ नि त।
जनशक्ति कमी भयो हामीसँग, त्यो सम्बन्धी कानुन पर्याप्त के छ अवस्था?
अब साइबर सम्बन्धी त कानुनै छैन,
हजुर,
साइबर सुरक्षा सम्बन्धी। हाम्रो जुन साइबर अपराध सम्बन्धीको कानुन भनिन्छ त्यो साइबर अपराधको कानुन त होइन, त्यो त इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट सम्बन्धीको कानुनमा त्यहाँ एउटा दुईटा प्रावधान घुसाएर त्यसलाई साइबर अपराधमा लगाउने चलन छ। अब त्यो ई कमर्सलाई बढावा दिनको लागि भनेर केही वर्ष अगाडि, त्यतिखेर म कम्प्युटर एसोसिएसनको महासचिव थिएँ, त्यो हामीले त्यतिखेर बनाएको ड्राफ्ट डकुमेन्टलाई पछि नेपाल सरकारले त्यो इटिए भनेर लिएर आएको। त्यसको उद्देश्य त ई कमर्सलाई बढावा दिनलाई ल्याइएको थियो नि त, तर त्यसमा केही प्रावधानहरू घुसाएर त्यसलाई अहिले साइबर अपराधमा प्रयोग गरिन्छ। त्यसै कानुन त टटकार रूपमा हामीलाई आवश्यकता परिसकेको अवस्था छ।
हामीसँग विज्ञ व्यक्तिको पनि अभाव छ र कानुनको पनि पर्याप्तता छैन,
हजुर,
पनि हामी त धरापमा छौँ नि त, होइन?
हामी धरापमा छौँ, रिस्कमा छौँ त नि। अनि तपाईँले साइबर जुन अट्याकहरू भइरहेको म्याप भन्छौँ हामी, साइबर म्यापहरू, रिस्क म्यापहरू हेर्नुहुन्छ भने नेपाल टप फाइभमा भइरहेको हुन्छ सधैँ साइबर अट्याकभित्र पर्ने। किनभने सबैलाई थाहा छ कि नेपालमा इन्फ्रास्ट्रक्चर विस्तार, ई गभर्नेन्स, इलेक्ट्रोनिक इन्भेस्टमेन्ट, आइसिटी इन्भेस्टमेन्ट बढिरहेको छ, यिनीहरूले साइबर सुरक्षामा ध्यान दिएको छैन। त्यस कारण ह्याकरहरू काम के छ, एट्याक गर्ने हो, आफ्नो प्रोफाइल बढाउने हो, अनि डेट ट्राई टू ह्याक हियर एन्ड देयर। कतिवटा ह्याक त हाम्रो थाहा पनि हुँदैन, अनरिपोर्टेड जान फट्टा फुट्टा एक महिनापछि यस्तो भएको थियो नि भन्ने सुनिन्छ, बजारमा बढी हल्ला हुन्छ, रिपुटेसनको कारणले संस्थामा भएका एट्याकहरू हामीलाई जानकारी हुँदैन, होइन। त्यस्तो कुनै निकाय छैन, यो सबै इन्फर्मेसन दिने, राख्ने, अध्ययन गर्ने, अनि हामी कसरी सुरक्षित रहने भन्ने सोच्ने कसले त, त्यो त हाम्रो कमजोरी भइरहेको पाटो त हो नि त। अब अहिले बल्ल आएर राष्ट्रिय साइबर सुरक्षा केन्द्र बन्यो कि, तर जनशक्तिको अभाव, नीति नियमको अभाव छ, निर्देशिकाको अभाव छ, कानुनको अभाव छ, विधिको शासन मान्नेले त त्यस्तो त्यो सबै नभइकन कसरी काम गर्न सक्छ? रिसोर्सेस पनि चाहियो, रिसोर्सेस पनि त चाहिन्छ नि। त्यस कारणले अब भने के हो भने सूचना प्रविधिमा त आफै इन्भेस्टमेन्ट भइरहेको छ, हामीले भन्न पर्दैन, सबैले गरिरहेको प्राइभेट सेक्टर यसमा धेरै राम्रो भइसक्यो। अब सरकारले सुरक्षामा अलिकति ध्यान दिने हो भने अझै राम्रो हुन्छ भन्ने मेरो तर्क।
विभिन्न किसिमका साइटहरू छन् जुन चाहिँ हेर्न नमिल्ने अथवा ती खोल्यो भने पनि ह्याक हुने यो समस्या देखिएको छ, यो सम्बन्धी पनि त्यसै अन्तर्गत पर्छन् त्यही कानुन अन्तर्गत, या हामी अहिले पनि त्यसलाई ब्यान गर्न सक्छौँ?
कुनै साइट के हुन्छ हामीलाई के मतलब, मलाई म चाहिँ यो पोर्न साइट बन्द गर्नुपर्छ, हेट स्पिच के हो त तर इन्टरनेट ब्लक गर्नुपर्छ भन्ने पक्षको मान्छे
होइन। मैले जोड्नु खोजेको कुरा त्यो भन्दा पनि जस्तै कुनै साइटहरू खोल्दा मोबाइल नै ह्याङ हुने, भाइरसहरू आउने, यो पनि देखिन्छ नि।
ठिक छ, ठिक छ, मैले बुझेँ। त्यस हुनाले वेब त्यो हो, त्यही भएर कुन साइट वेबसाइटमा म जाने, कुन वेबसाइटमा म जाने बुझ्नु पर्यो नि त, कुन वेबसाइट सुरक्षित छ। बेसिकल्ली वेबसाइटको लिङ्क हेर्दाखेरि हामीले एचटिटिपी चाहिँ अनसेक्योर्ड हुन्छ, एचटिटिपीएस सिक्योर्ड हुन्छ भने हामी त्यो साइटहरूमा जानु पर्यो। अनि मेरो सिस्टमले पनि त्यो साइटमा गइसकेपछि मेरो कम्प्युटरले चाहिँ त्यो साइटमा गएको बेलामा यसमा भाइरस छ, बिवेयर भन्ने मेसेज दिने खालको प्रणाली मैले आफूले राख्नु पर्यो नि त। अब त्यो क्रिमिनलवालाहरूले अथवा जानी नजानीकन कुनै कम्पनीको वेबसाइटमा मालवेयरहरू भएको हुन्छ होइन, त्यो चाहिँ मेरो कम्प्युटरमा आउन सक्छ, त्यसको लागि त म सुरक्षित रहने हो नि। त्यो भनेको त के भने व्यक्तिगत रूपमा र साङ्गठनिक रूपमा विचार गर्नुपर्ने कुराहरू हुन्, त्यो अलगै पक्ष हो, तर त्यसका थ्रेटहरू पनि नभएको होइन छ। अब कतिपयले वेबसाइटमा मालवेयर हाल्छ, तपाईँ त्यो वेबसाइटमा जानुहुन्छ अनि त्यो मालवेयर तपाईँकोमा डाउनलोड हुन्छ, त्यो डाउनलोड नहुने मेकानिजम तपाईँको डिभाइसमा हुनु पर्यो नि त।
व्यावहारिक जीवनमा जाँदाखेरि नागरिक स्तरमा जाँदाखेरि एकाएक सूचना प्रविधिको विकास भएको छ होइन, नेट इन्टरनेट गाउँ गाउँमा पुगेका छन्, तुलनात्मक रूपमा हामी अलिक बढी फड्को मार्यो भन्छौँ, नागरिक स्तरमा यसको चेतना के छ?
कमी नागरिक स्तरमा सुरक्षा, साइबर सुरक्षा, सूचना सुरक्षा त हाम्रो गोप्यता राख्नुपर्छ भन्ने संस्कारमै छैन नि होइन, हामी त भनिहाल्छौँ त्यो कुरा त। बाटोमा मैले कसैको नागरिकता पाएँ भने मैले त्यो नागरिकता लिएर प्रहरीमा बुझाउने जाने, र त्यो मैले लिएको नागरिकतालाई मैले फोटो खिच्छु फेसबुकमा हाल्छु, त्यसलाई म एनोनिमाइज गर्दिनँ, भनेको मतलब मेरो डेट अफ बर्थ लुकाउँदिन, त्यसमा फोन नम्बर होला त्यो लुकाउँदिन होइन, त्यतिकै म जस्ताको तस्तै हालिदिन्छु। त्यो भनेको त मैले अर्को अपराध गरेँ नि त, मैले पाएँ, मैले गरेर बुझाइदिएको भए हुन्थ्यो, तर प्रहरीले पनि के गर्छ त एकचोटि, कुनै प्रहरी यो एयरपोर्टको युनिट छ, उनीहरूले पासपोर्ट पाएको पासपोर्ट त्यतिकै हालिदिए फोटो खिचेर, हराएको पासपोर्ट फेला परेको छ भन्नु, मैले तुरन्तै फोन गरेर त्यो नगर्नु साथी हो, तपाईँले त्यसलाई एनोनिमाइज गर्नु भने चाहिँ उहाँहरूले पछि त्यसलाई एनोनिमाइज गर्नुभयो। त्यो कल्चर पनि छैन कि, हामीले सिकेको छैन क्या, स्कुलदेखि नै विद्यालयदेखि नै हामीलाई अब यो पढाउँदै आउनुपर्छ कि, अबको जमाना भनेको सूचना प्रविधि हो, त्यसका फाइदा यी छन्, बेफाइदा यी छन्, थ्रेट यी हुन्छन्, हामीले यसरी चाहिँ आफ्नो थ्रेटहरूलाई व्यवस्थापन गर्नुपर्छ भने त सानैदेखि सिकाउँदै लैजानु पऱ्यो नि त। त्यो ट्राफिक व्यवस्थापन नसिकाएर त अहिले हाम्रो रोड कति चाहिँ थ्रेटफुल छ, हेर्नुहोस् मान्छेले जहाँबाट नि बाटो काट्दैछ, जहाँबाट हिँड्या छ, जो पनि जता पनि गएको छ, साइबरमा पनि त्यस्तै भइरहेको छ कि, त्यसकारण विद्यालय स्तरदेखि यो शिक्षामा यसलाई लिएर आएर हामीले सिकाइ बुझाइ गर्नुपर्ने अवस्था छ।
हामी सबै कुरा चाहिँ फेसबुकमा अथवा सामाजिक सञ्जालमा हालिदिन्छौँ, चाहे चाहिँ कुनै कसैको सामान हराएको भेटियो भने पनि हालिदिन्छौँ, भने आफ्नो पनि सबै डाटाहरू फेसबुकमा अथवा सामाजिक सञ्जालमा हालिदिन्छौँ, त्यो हाल्नु उचित हुँदैन भन्नु
होइन, उचित होइन। जस्तो म चितवन घुम्न जाँदैछु, पोखरा घुम्न जाँदैछु, सपरिवार हामी बाहिर जाँदैछौँ, लेट्स ह्याभ अ फन भनेर फोटो राख्ने, चार दिनपछि फर्केर आउँदा घरमा चोरी भएको घटना त नेपालमा कति छ त। प्राइभेसी भन्ने कुरा पनि त हुन्छ नि त, व्यक्तिगत प्राइभेसी राख्न पर्यो। फोन नम्बर चाहिँ आफ्नो फोन नम्बर दिने सजिलैसँग, अनि त्यो फोन नम्बर ब्याङ्किङ प्रणालीमा जोडिएको छ, अनि उनले कतैबाट मेरो नागरिकताको प्रतिनिधि लिएर नयाँ सिम कार्ड निकालेर पैसा लगिदियो, त्यो घटना पनि त नेपालमा भएको छ। त्यस कारणले हामीले आफ्नो गोप्य कुराहरूलाई सामाजिक सञ्जालमा राख्ने होइन, यो चाहिँ हामी प्रष्ट हुनुपर्छ। सामाजिक सञ्जाललाई प्रयोग गर्नुहोस्, त्यो बेग्लै कुरा हो, तर सामाजिक सञ्जालबाट हाम्रो थ्रेट बढ्छ, भनरेबिलिटी बढ्छ, जे पाइ त्यो सामाजिक सञ्जालमा राख्ने होइन भन्ने कुरा त हामीले बुझ्नु पर्यो नि त।
सामाजिक सञ्जाल अहिले पायाले चलाइरहेका हुन्छन्, यो चलाइरहँदाखेरि के के कुरामा ध्यान दिनुपर्छ, किनभने हाम्रो ग्रामीण क्षेत्रसम्म रेडियो नेपाल सुनिराख्नु भएको छ, उहाँले के कुरामा ध्यान दिनुपर्छ बताइदिनु न।
अब पहिलो कुरो त के छ भने सामाजिक सञ्जालमा कसैलाई विश्वास नगर्नु, यहाँ त के भने मेसेन्जरमा गफसप भयो, चिनजान भयो, नक्कली बिहा गरायो, नक्कली बिहा गरे, अब केटीले त बिचरा थाहा हुने कुरो भएन अनि लगेर भारतमा बेचिदिए, त्यो घटना पनि नेपालमा भएको छ। सामाजिक सञ्जालबाट मित्रता कायम गर्छ होइन, त्यो विचार गर्नु पर्यो। अर्को कुरो के भने सामाजिक सञ्जालमा आएका सबै सूचना सही हो भन्ने नठान्ने, त्यसलाई भेरिफाई गर्ने, त्यो सूचना सही हो कि होइन भन्ने भेरिफाई गर्ने, भेरिफाई नगरेसम्म त्यसलाई सेयर पनि नगर्ने, त्यसको चर्चा परिचर्चा गर्न पनि आवश्यक छैन, त्यो हुँदै गर्छ। त्यहाँ आफ्नो व्यक्तिगत विवरण कुनै पनि नराख्ने सामाजिक सञ्जालमा, हल्का फुल्का राख्न सकियो तर रियल इन्फर्मेसन नदिने होइन। म यसलाई चाहिँ के भन्छु तपाईँको यो दन्तमञ्जन सिद्धान्त भन्छु कि, जसरी मैले मेरो चाहिँ दाँत माझ्ने ब्रस म अरूलाई दिन्न, मेरो श्रीमतीलाई पनि दिन्न, भने मेरो पासवर्ड म अरूलाई किन दिउँ होइन। गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदाखेरि पासवर्ड सेयर गर्ने, अनि छुट्टा नाम भइसकेपछि केटाले केटीको अथवा केटीले केटाको त्यही सामाजिक सञ्जालमा चाहिँ सबै फोटोहरू हालिदिनु, त्यस्ता केसहरू पनि नेपालमा भयो नि त, रिभेन्ज पर्न भनिन्छ त्यसलाई होइन, त्यस्ता घटनाहरू भए। त्यस कारणले हामीले विचार गर्नुपर्ने के छ भने सामाजिक सञ्जालमा गोप्यता कायम कसरी राख्न सकिन्छ भन्ने कुरामा बढी सचेत हुने, आफ्नो व्यापारको लागि, बिजनेसको लागि, अरू कुनै सही प्रयोजनको लागि, एडभोकेसीको लागि होइन गर्ने, त्यो ठिक छ, तर व्यक्तिगत विवरण राखेर आफूलाई चाहिँ भोलि घरातमा पार्ने काम गर्नुहुन्न, यसबाट बच्नको लागि हामी सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
डाक्टर साहब, अर्को कुरो, विभिन्न एपहरू हुन्छ नि, ती डाउनलोड गर्दाखेरि त्यसले पनि डिटेल माग्छ, त्यो कतिको सुरक्षित छ?
हो, अब यसमा यस्तो छ हेर्नु,
हजुर,
एपहरू अहिले साधारणतया हामीले प्रयोग गर्ने मोबाइलमा एउटा एन्ड्रोइड एप, अर्को चाहिँ एप्पलको एप छ होइन, आइफोनको अलिक बढी सिक्योर हुन्छ एप्पलको, एन्ड्रोइडको एपहरू चाहिँ गुगल प्ले स्टोर बाहेक अन्तबाट डाउनलोड गर्नु, गुगल प्ले स्टोरले त्यसको सबै चेक गरेको हुन्छ, कहिले काहीँ लुपहोलबाट कुनै छिरेको क्र्याकबाट छिरेको होला, त्यो बेग्लै कुरा हो।
हजुर,
एपलोड एप डाउनलोड गर्दा पनि त्यो एपको बारेमा रिभ्यू पढ्नु पर्यो, त्यो अथेन्टिक एप के हो त्यो बुझ्नु पर्यो, त्यो कम्पनीकै अथवा त्यो ब्याङ्कको त्यो रियल हो कि होइन त्यो पनि बुझ्नु पर्यो, त्यो सबै भेरिफाई गरेर मात्रै अनि एप डाउनलोड गर्ने होइन, एपमा इन्फर्मेसन राख्ने, राख्नुपर्ने छ भने राख्ने, राख्नुपर्ने आवश्यकता छैन भने जान्ने गरेर नराख्ने, जुन एप चलाउनै पर्ने बाध्यता छ त्यो चलाउने, तर त्यसमा पनि कतिपय कुराहरू सेयर नगरिकन हामी काम गर्न सक्छौँ, त्यो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
एप्सकै कुरा गर्दाखेरि हामीले त्यो एप्समा चाहिँ डिटेल हालिसक्यौँ पछि त्यो एप्स डिलिट गर्यौँ अथवा अनइन्स्टल गर्यौँ भने त्यो आफ्नो इन्फर्मेसन त्यहाँ रहिरहन्छ या त्यो सँगसँगै डिलिट हुन्छ?
होइन, त्यो चाहिँ कम्पनीको अब उनीहरूले कसरी नीति नियम बनाएको हुन्छ, डेटा त सबैले खोजिरहेको हुन्छ, तर त्यो डेटा एनोनिमाइज जेनरली चाहिँ हाम्रो अन्डरस्ट्यान्डिङ के छ भने एपहरूले हामीसँग लिएको डेटाहरू चाहिँ एनोनिमाइज कोडेड हुन्छ, भित्रसम्म गएर हेर्ने मान्छेहरूलाई चाहिँ त्यो थाहा होला के हदसम्म, नभए साधारणतया त्यो कोडेड हुन्छ र एनोनिमाइज हुन्छ, त्यसले खासै केही फरक पर्दैन।
अहिले बढी जस्तो बैंकिङ क्षेत्रमा पनि यी कुराहरू समस्याहरू देखिएका छन्, यो गाउँको साधारण मान्छेले पनि यो प्रयोग गरिरहँदाखेरि बैंकिङ सिस्टम लिँदाखेरि समस्या देखिएका छन्, त्योबाट कसरी बच्ने भन्नु?
अब यस्तो छ, को सम्बन्धमा भएको कतिपय घटनाहरू त मानवीय कमजोरी देख्छु मैले,
हजुर,
मान्छेलाई सचेतनाको कमीको कारणले उनीहरूले सजिलैसँग त्यो स्क्याममा फसेको देख्छु। होइन भने साधारणतया ब्याङ्कले फोन गर्दैन तपाईँलाई, र ब्याङ्कले गर्नु पनि हुँदैन भन्छु म, ब्याङ्कले तपाईँको पासवर्ड मिलेन भने फोन गर्दैन, साधारणतया गर्दैन, हामीले बुझिराख्नुपर्छ, ब्याङ्कले पनि त्यही भन्छ होइन, ब्याङ्क केही ब्याङ्कहरूले अलिअलि सिक्नुपर्छ त्यो आफ्नो ठाउँमा छ, बट ननदलेस साधारणतया ब्याङ्कले तपाईँलाई फोन गरेर तपाईँको पासवर्ड चेन्ज गर्नुपर्ने हो, पासवर्ड भन्नुहोस् त भन्दैन, त्यो फ्रड हो भनेर बुझिहाल्नु पर्यो,
हजुर,
र पासवर्ड सम्बन्धीका जति पनि कुराहरू छन् तपाईँ ब्याङ्कमा गएर कुरा गर्नु पर्यो, फोनमा कुरा गर्ने हो, अब ब्याङ्कको नाम दिएर स्क्यामिङ भनेको त्यही त हो नि, स्क्यामिङ गरी स्प्यामिङ गर्छ, तपाईँलाई कुनै लिङ्क पठाउँछ ब्याङ्क हो भनेर यसो हेर्दा ब्याङ्कबाट आएको देखिन्छ, इमेललाई ट्रस्टै नगर्नु, यसो बरु ब्याङ्कमा जाने कुराकानी गर्नु, यस्तो कुराहरू हामी सचेत भयौँ भने त होइन, जुन चाहिँ रियल लाइफमा गर्छौँ नि त हामी, क्यास बोकेर चाहिँ 1,00,000 रुपियाँ गोजीमा क्यास हाल्यो भने हामी सचेत हुन्छौँ नि, तर त्यही डिजिटल वालेटमा हामी हिँड्याएको भने सचेत हुन्नौ नि त होइन, त्यस कारणले त्यस्तो खालको बिहेभियरहरू हामीले देखायौँ भने, सचेत रह्यौँ भने चाहिँ हामीले बच्न सक्छौँ। ब्याङ्किङबाट आएको सूचनाहरू भेरिफाई नगरेर कुनै पनि क्लिक गर्ने, फोन एन्सर गर्ने अथवा रेस्पोन्ड गर्ने हुन्छ भनेर कुरुकुरु भनेको काम गर्न त गर्नै हुँदैन नि, त्यो त फसाइदिइहाल्छ।
यहाँले लामो समयसम्म नेपाल प्रहरीमा रहेर काम गर्नुभयो र एउटा साइबर विज्ञको रूपमा पनि अहिले काम गरिराख्नु भएको छ, जनचेतना जगाउने काम गरिराख्नु भएको छ, नेपाल प्रहरीमा यो सम्बन्धी कस्ता घटनाहरू आउँछन्?
अहिलेको परिप्रेक्ष्यमा हेर्नुहुन्छ भने त डेटा हेर्नुहुन्छ भने एकदम भयावह, प्रत्येक वर्ष 5-7 हजारको दरले बढिरहेको छ, भनेको मतलब नेपालमा साइबर, यो त रिपोर्टेड घटना भए होइन, रिपोर्टेड घटना भयो, अनरिपोर्टेड त कति छन् कति छन्, 5 गुणा भनौँ न, भनेपछि 20,000 दरले पनि 1,00,000 भन्दा बढी साइबर अपराध घटनाहरू भइरहेको छ, सानो घटना त कसरी वास्तव पनि गर्दैन, खास गरिकन यो रिभेन्ज पर्न भयो, फेसबुक मेसेन्जर प्रयोग गरेर चाहिँ गाली बेइज्जती गर्ने होइन, अनि फाइनेन्सियल अपराध गर्ने यस्ता प्रवृत्तिहरू, हेट स्पिचहरू, जातिगत द्वन्द बढाउने, धार्मिक द्वन्द बढाउने घटनाहरू, यस्तो घटनाहरू चाहिँ नेपालमा बढी, र स्पेसली जेन्डर पर्सपेक्टिभबाट हेर्ने हो भने महिला तथा बालिकाहरू चाहिँ बढी भिक्टिम भएको देखिन्छ, त्यसै गरिकन बाल बालिकाहरू पनि बढी भिक्टिम भएको देखिन्छ, यो चाहिँ प्रवृत्ति अहिले बढ्दछ।
हामीसँग त्यस्तो जनशक्तिको पनि अभाव छ होइन, कानुनको पनि अभाव छ, अपराधीहरूले चाहिँ सजाय पाउनु त ठिकै हो होइन, कहिले काहीँ चाहिँ निर्दोष व्यक्ति पनि पर्ने सम्भावना हुन्छ कि, के देख्नु भएको छ कारवाही गर्दाखेरि, कानुनी कुरा गर्दाखेरि?
अब त्यति डिटेलमा त मलाई त्यो क्षेत्रमा म काम नगरेको हुनाले थाहा छैन, तर एउटा मलाई के लाग्छ, एउटा घटना चाहिँ मलाई अहिले तपाईँले सोधेपछि भन्न मन लाग्यो, कहिले कहीँ प्रविधिको कारणले निरअपराधी अपराधी हुनबाट पनि बस्छ, यो बबरमहलमा एउटा ट्याक्सी दुर्घटना भएको थियो केही वर्ष अगाडि,
हजुर,
त्यो ट्याक्सी दुर्घटनामा ट्याक्सी चाहिँ एक्सिडेन्टमा परेपछि एउटा मोटरसाइकल चाहिँ दौडेर आयो, चलायो, कता 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 के ठोक्यो, लड्यो, मर्यो होइन, अनि सबैले यो ट्याक्सीले गरे हो भन्यो, ट्याक्सी ड्राइभरले होइन मैले केही गरेकै छैन, म केही पनि भएको छैन भन्यो, तर अब त्यो के भयो त्यहाँ चाहिँ त्यो कुरा अदालतमा पुग्यो, अनि पछि अदालतबाट अब डिटेलमा त मलाई थाहा छैन, तर मैले बुझ्दा चाहिँ यति मात्र सिसिटिभी हेरेको थियो, त्यो सिसिटिभी मैले पनि हेरेको थिएँ, नेपाल प्रहरीले राखेको सिसिटिभीहरू जुन राखियो केही वर्षदेखि, त्यसको हाम्रो मेरो युनिटले पनि हेर्ने भए हुनाले, यो काठमाडौँ उपत्यका भएर राखेको दिल्ली जिल्लालाई सिसिटिभीहरू राख्नुपर्छ, यो सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण छ भन्ने एकजना व्यक्ति प्रहरीभित्रको व्यक्ति म पनि हुँ, त्यसमा मेरो पनि योगदान छ, अनि त्यो सिसिटिभी हामीले हेऱ्यौँ, हेर्दाखेरि प्रत्यक्ष रूपमा त्यो मोटरसाइकलले कसैलाई छोएको छैन, त्यो त्यत्तिकै कसरी लडेर मरेको दुर्घटना भएको देखिन्छ, यदि त्यो सिसिटिभी नभएको भए मलाई व्यक्तिगत रूपमा के लाग्छ भने त्यो ट्याक्सी ड्राइभर जेल जान्छ तर ऊ बच्छ। त्यसै गरी त्यसै हुनाले हामीले प्रविधिलाई ले सुरक्षा पनि प्रदान गर्छ, सँगसँगै प्रविधिसँग थ्रेट पनि छ है भन्ने कुराको बुझाइराख्ने कुरा हो नि त। निरपराधी बस्ने भनेको त प्रविधि त यति ट्रान्सपारेन्ट हुन्छ, प्रविधिमा डिजिटल फुटप्रिन्ट भन्छौ नि त हामी। मैले गर्दै नगरेको काम प्रविधिमा कसरी देखिन्छ? डिप फेक बनाउनु बेग्लै कुरा भयो होइन, त्यो नक्कली भयो एल्गोरिजम प्रयोग गरेर डिप फेक बनाउनु अथवा एआई प्रयोग गरेर मेरो नक्कली भिडियो निकाल्नु त्यो त बेग्लै कुरा भयो,
पत्ता लाग्छ नि हेर्नु सर,
त्यो त पत्ता लागिहाल्छ नि। डिजिटल फोरेन्सिकले त त्यो पत्ता लगाइन्छ। त्यही भएर हामीले दुईवटा कुराहरू भनेको छौँ, राज्यले केही गरेको पनि जस्तो साइबर ब्युरोको आवश्यकता हामीले दर्शायौँ त्यो आयो, डिजिटल फोरेन्सिक ल्याब पनि हामीले दर्शायौँ त्यो पनि आयो। अब यस्ता खालका संस्थाहरू अझै बढाउँदै लैजाने होइन, डिजिटल फोरेन्सिक ल्याबलाई अन्य पनि निकायहरूले पनि स्थापना गर्ने, जस्तो आर्मीले डिफेन्स डिजिटल फोरेन्सिक ल्याबको स्थापना गर्नुपर्छ, नासले गर्नुपर्छ होइन, यसलाई चाहिँ अझै लगानी थप गर्दै जाने, नयाँ नयाँ प्रविधिको बारेमा जानकारी ल्याउने, एक सक्षम जनशक्ति उत्पादन गर्ने भन्न खोजेको कारण यिनै नै हुन्छ।
हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यो सम्बन्धी धेरै कुराहरू थिए, फेरि आगामी कार्यक्रममा कुराकानी गरौँला, यहाँलाई धन्यवाद।
हस् धन्यवाद, नमस्ते।
आज हामीले कुराकानी गर्यौं नेपालमा साइबर सुरक्षाको अवस्था कस्तो छ, यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा साइबर विज्ञ डाक्टर राजीव सुब्बासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।